यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। राष्ट्रपति रामचन्द्र पौडेलले अख्तियारको दुरूपयोग कुनै सामान्य त्रुटि नभई त्यो राज्यको वैधानिकता र सामाजिक न्यायमाथिको गम्भीर चुनौती भएको बताउनु भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको 35 स्थापना दिवसका अवसरमा हिजो काठमाडौँमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले अख्तियार दुरूपयोग अनुसन्धान आयोगले शक्ति र पद हुँदैमा कोही पनि कानूनी जवाबदेहिताबाट मुक्त हुँदैन भन्ने विश्वास आम नागरिकमा दिलाउने गरी काम गर्नुपर्ने खाँचो औल्याउनु भयो। राष्ट्रपति पौडेलले जनताको अपेक्षा अनुसारको विकास र समृद्धि हासिल गर्न अख्तियार दुरूपयोगको अन्त्य र भ्रष्टाचार नियन्त्रण अपरिहार्य भएको बताउनुभयो। कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा सुशासन विकास र समृद्धिको लक्ष्य हासिल गर्न भ्रष्टाचार नियन्त्रण अनिवार्य शर्त भएको बताउनुभयो। उहाँले नेपालले अन्तर्राष्ट्रिय स्तरमा गरेका प्रतिबद्धता अनुरूप भ्रष्टाचार विरूद्धको दोस्रो रणनीतिक योजना निर्माण अन्तिम चरणमा पुगेको पनि बताउनुभयो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले मुलुकको भूमि र राजस्व प्रशासनमा बढ़दै गएको विकृतिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सरकारी र सार्वजनिक सम्पत्तिको दोहन रोक्न कड़ा कदम चाल्नुपर्ने आवश्यकता औल्याउनुभयो। प्रमुख आयुक्त राईले भ्रष्टाचारका दृष्टिले उच्च जोखिममा देखिएका क्षेत्रहरूमा आयोगले प्राथमिकताका साथ अनुसन्धान र अभियोजन गरिरहेको बताउनुभयो। राष्ट्रिय सभाको बैठकले चलचित्र विधेयक 2081 पारित गरेको छ। प्रधानमन्त्री एवं संचार तथा सूचना प्रविधि मन्त्री सुशीला कार्कीका तर्फबाट महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले प्रस्तुत गर्नुभएको विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहितको चलचित्र विधेयक 2081 सभाले सर्वसम्मतिले पारित गरेको हो। बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसा कुमारी दाहालले समितिको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्नुभयो। यस्तै हिजोको बैठकमा 6 वर्षे समय अवधि पूरा गरी फागुन 30 गतेदेखि विदाई हुन लाग्नुभएका सांसदहरूले आफ्ना अनुभवहरू प्रस्तुत गर्नुभयो। बैठकमा सांसदहरू देवेन्द्र दाल, तुलसा कुमारी दाल, गंगा कुमारी बेलवासे र गोपाल भट्टराईले राष्ट्रिय सभालाई प्रभावकारी बनाउन राजनैतिक भाषणहरू कम गर्दै शिक्षा, स्वास्थ्य, विकास, कृषि नीतिहरूका सम्बन्धमा गहिरो अध्ययन गरी विश्लेषणात्मक विचार प्रस्तुत गर्दा प्रभावकारी हुने बताउनुभयो। यसअघिको बैठकमा सांसदहरूले निर्वाचन सुरक्षा, कालाबजारी नियन्त्रण र सड़क सुरक्षा लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। अर्थमन्त्री रामेश्वर प्रसाद खनालले तत्काल आर्थिक लाभ नदिने खुद्रे तथा टुक्रे आयोजना मात्र रोकिएको बताउनु भएको छ। राष्ट्रिय सभाको हिजोको बैठकमा सांसदहरूले उठाउनु भएको प्रश्नको जवाफ दिँदै उहाँले विकास निर्माण आयोजना स्थगन गरिएको विषयमा स्पष्ट पार्दै तयारी नै नभएका तथा समष्टिगत रूपमा बजेटीय दबाव र प्राथमिकता पुनर्संरचनाका कारण यस्तो निर्णय गर्नु परेको बताउनुभयो। राष्ट्रिय सभामा अन्तिम चरणमा पुगेका विधेयक प्रतिनिधि सभा नहुँदा निष्क्रिय हुने अवस्थामा पुगेका कतिपय कानून निर्माणका अवरोध हटाउनेतर्फ ध्यान दिनुपर्ने सुझाव राष्ट्रिय सभाबाट विदाई हुन लाग्नुभएका सांसदहरूले दिनुभएको छ। राष्ट्रिय सभाको हिजोको बैठकमा समय अवधि पुगेका सांसदहरूले विदाईसहित सभाको अनुभव साट्ने क्रममा कानून निर्माणका अवरोध हटाउनुपर्ने सुझाव दिनुभएको हो। सांसद देवेन्द्र दाहालले सभालाई विज्ञहरूको सभा बनाउनुपर्ने सुझाव दिनुभए। विज्ञ र बौद्धिक सदस्य छनौट गरेर राजनैतिक दलले सभामा पठाउनुपर्ने धारणा उहाँले व्यक्त गर्नुभयो। आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि 53 जिल्लाका 117 निर्वाचन क्षेत्रको मतपत्र छपाई सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ। हिजोसम्म 1,50,00,000 भन्दा बढ़ी मतपत्र छपाई भएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीले जानकारी दिनुभयो। प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानो ठिमीमा समानुपातिक निर्वाचन प्रणाली तथा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत हुने निर्वाचनका लागि गत पुष 22 गतेदेखि मतपत्र छपाई शुरू भएको हो। प्रधान सेनापति अशोक राज सिग्देलले अन्य सुरक्षा निकाय र सबै सरकारवालासँग समन्वय गरी निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न निर्देशन दिनुभएको छ। जंगी अड्डामा संचालित प्रीतनापति समन्वयात्मक बैठकको समापन सत्रलाई हिजो सम्बोधन गर्दै उहाँले एकीकृत सुरक्षा योजना 2082 अनुसार समन्वयात्मक रूपमा निर्वाचनमा परिचालित हुन निर्देशन दिनुभयो। प्रधान सेनापति सिग्देलले सकल दर्जाको सामूहिक भावना र एक ढिक्कापनलाई कायम राख्दै जिम्मेवारीमा हटिन निर्देशन गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। निर्वाचन आयोगको केन्द्रीय आचार संहिता अनुगमन समितिमा हालसम्म 51 उजुरी प्राप्त भई सम्बन्धित राजनैतिक दल तथा उम्मेद्वारलाई स्पष्टीकरण सोधिएकोमा 30 वटाको जवाब प्राप्त भएको जनाएको छ। आयोगले निर्वाचन आचार संहिता उल्लंघन गरेको भनी उजुरी परेका राजनैतिक दल, उम्मेद्वार, सरकारी एवं गैर सरकारी संस्था, संचार माध्यम र पत्रकारलाई पनि स्पष्टीकरण सोधेको हो। दर्ता भएका संचार माध्यम र त्यहाँ आबद्ध पत्रकारलाई भने प्रेस काउन्सिल नेपाल मार्फत स्पष्टीकरण लगायत कार्यवाहीका लागि लेखी पठाइएको आयोगका कानून अधिकृत मोहनराज जोशीले जानकारी दिनुभयो। नेपाली कंग्रेसका सभापति गगन थापाले देश बनाउने काम एकजनाबाट मात्रै सम्भव नभएकाले सबैलाई मिलाएर लैजाने बताउनु भएको छ। सर्लाही निर्वाचन क्षेत्र नम्बर 4 अन्तर्गत हिजो साँझ सर्लाहीको धनकौलमा आयोजित मतदातासँग भेटघाट कार्यक्रममा उहाँले आफू मधेसबाट देश जोड्ने सन्देश दिने उद्देश्यसहित आएको भन्दै मतदाताको विश्वास जितेर काम गर्ने बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले तोकिएको मितिमै निर्वाचन हुने भएकाले निर्वाचन प्रक्रियामा जुट्न निर्देशन दिनुभएको छ। पोखरामा हिज आयोजित पार्टीको जिल्ला स्तरीय कार्यकर्ता भेलामा संयोजक प्रचण्डले निर्वाचन हुँदैन कि भन्ने दुविधाबाट मुक्त भई प्रचार प्रसार अभियानमा सक्रिय हुन निर्देशन दिनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनले मुलुकलाई नयाँ दिशा निर्देश गर्ने बताउनु भएको छ। पोखरामा हिजो आयोजित कार्यक्रममा उहाँले देशमा विकास र सुशासन चाहिएको उल्लेख गर्दै आगामी निर्वाचनबाट मुलुकले सक्षम नेतृत्व पाउने विश्वास व्यक्त गर्नुभयो। वन तथा वातावरण मन्त्री माधव प्रसाद चौलागाईले मुलुक समृद्धिका लागि वातावरण संरक्षणसँगै दिगो पूर्वाधार विकास आवश्यक रहेकोमा जोड़ दिनुभएको छ। हिजो काठमाडौँमा आयोजित कार्यक्रममा मन्त्री चौलागाईले जनतालाई सुशासनको प्रत्याभूति प्रदान गर्न तीनै तहका सरकार र सरकारवाला निकाय सबैले जिम्मेवारी निर्वाह गर्नुपर्ने र भएका कानून कार्यान्वयनमा जोड़ दिनुपर्ने उल्लेख गर्नुभयो। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षमा करिब 1,00,000 मेट्रिक टन मल कम आयात गर्ने भएको छ। अन्तर्राष्ट्रिय बजारमा मलको मूल्य वृद्धि भएकाले आयातमा कमी हुने भएको हो। सरकारले मलका लागि अनुदान स्वरूप विनियोजन गरेको 28,82,00,000 रूपियाँ बजेटबाट 5,50,000 टन मल आयात गर्ने लक्ष्य राखेको थियो। अन्तर्राष्ट्रिय मूल्य वृद्धि भएपछि विनियोजित बजेट 84,000 टन रासायनिक मल आयातमा कमी हुने मन्त्रालयले जनाएको छ। चालू आर्थिक वर्षमा 4,66,000 मेट्रिक टन मल आयातका लागि बोलपत्र भएको छ। बोलपत्र आह्वान गरिएको मल मध्ये केही परिमाण आएको तथा केही परिमाण आयातको प्रक्रिया पूरा गरी आउने क्रममा रहेको पनि मन्त्रालयले जनाएको छ। मल खरिद गर्न विनियोजित बजेटबाट रकम अपुग भएपछि मन्त्रालयले वैकल्पिक स्रोत खोजी गरेको भए पनि रकम जुटाउन नसकेको मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिनुभयो। उपराष्ट्रपति रामसाय प्रसाद यादव जापानका सम्राट नारूहितोको 66 औं शुभ जन्मोत्सव तथा नेपाल जापान बीच कूटनीतिक सम्बन्ध स्थापना भएको 70 वर्षका अवसरमा काठमाडौँस्थित जापानी दूतावासले हिजो आयोजना गरेको स्वागत समारोहमा सहभागी हुनुभयो। त्यस अवसरमा नेपालका लागि जापानी राजदूत मेइदा तोरूले जापानका सम्राट, सम्राज्ञी र प्रधानमन्त्रीसँग राष्ट्रपति रामचन्द्र पौडेलको भेटवार्ताबाट दुई देशबीचको सम्बन्ध थप विस्तारमा योगदान पुगेको बताउनुभयो। राजदूत तोरूले यस्ता भ्रमण आदान प्रदानले सन् 1899 शुरू भएको जनस्तरको सम्बन्ध समेत सुदृढ़ हुँदै गएको उल्लेख गर्नुभयो। पाठेघरको मुखको क्यान्सर विरूद्धको ह्युमन पापिलोमा भाइरस एचपीभी खोप अभियान 56 जिल्लाका 493 स्थानीय तहमा सञ्चालन भइरहेको स्वास्थ्य सेवा विभागले जनाएको छ। हिमाली र पहाड़ी भेगका 21 जिल्ला बाहेकका 56 जिल्लामा 493 स्थानीय तहमा खोप अभियान सञ्चालन गरिएको स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डाक्टर अभियान गौतमले जानकारी दिनुभयो। लमजुङको मर्साङदी गाउँपालिका 9 मिर्चेमा हिजो जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने 7 घाइते भएका छन्। भुजुङबाट बेसी शहरतर्फ जाँदै गरेको जीप सड़कबाट करिब 50 मिटर तल खस्दा गम्भीर घाइते भएकी क्योला सोथर गाउँपालिका 4 भुजुङकी 74 वर्षीय मल कुमारी गुरूङको उपचारका क्रममा मृत्यु भएको हो। जीपमा सवार 10 मध्ये अन्य 7 घाइते भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक अभिषेक पाण्डेले जानकारी दिनुभयो। र तेस्रो पटक आईसीसी T20 विश्वकप खेलिरहेको नेपालले आज समूहको दोस्रो खेल इटालीसँग खेल्दैछ। नेपाल र इटाली बीचको खेल आज मुम्बई स्थित वानखेडे स्टेडियममा दिउँसो 3:15 बजे शुरू हुनेछ। इंग्ल्याण्डसँगको खेलपछि नेपाली टोलीको प्रदर्शन क्षमता उच्च स्तरको रहेको भन्दै विश्व क्रिकेटमा चर्चा भइरहेको छ। इटाली टी20मा नेपालका लागि नयाँ प्रतिस्पर्धी हो। नेपालसहित इंग्ल्याण्ड, वेस्ट इण्डिज, स्कटल्याण्ड र इटाली रहेको समूह सीमा इटाली तुलनात्मक रूपमा कमजोर मानिन्छ। हाल इंग्ल्याण्ड, वेस्ट इण्डिज, स्कटल्याण्डले एक एक खेल जित्दै 2-2 अंक बनाएका छन्। नेपाल र इटाली अंकविहीन रहेका छन्। पहिलो पटक विश्वकप खेलिरहेको इटाली अनुभवका हिसाबले पनि पछाडि छ, त्यसैले नेपालले इटालीसँग जितको लक्ष्य राख्नु स्वाभाविक देखिएको छ। 6 बजेको समाचार यही सकिन्छ। अब यसपछि अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।